अन्तर सम्वादबाट हरिशरण लामिछानेको नमस्कार। आदरणीय श्रोताहरू, आज शनिबार हामी हाम्रो जीवनको अर्को पाटो कला साहित्य खेलकुद संस्कृति सम्पदा ज्ञान विज्ञान आविष्कार लगायत गैर राजनीतिक क्षेत्रका विषयहरूमा पनि बेला बेलामा बहस र सम्वाद गर्ने गर्छौं। संस्कृति र सम्पदाका धनी हामी नेपालीलाई विश्वमा चिनाउने यी अमूल्य निधि र निशानाहरूलाई हामीले हजारौं वर्षदेखि सृजना र संरक्षण गरिरहेका छौं। लिच्छवीकाल किराँतकालभन्दा अघिदेखि नै कला कौशल र मठ मन्दिर निर्माणमा हामी विश्वमै अलौकिक र अब्बल छौं। आज तीनै सम्पदाहरू हाम्रो पहिचान भएका छन्। विश्वभरबाट मानिसहरू नेपालको प्राकृतिक र सांस्कृतिक सम्पदाको अनुभव गर्न आउँछन्। विशेष गरी काठमाडौँ उपत्यकाका सांस्कृतिक सम्पदाहरूको संरक्षणसँगै विभिन्न ठाउँमा अलपत्र अवस्थामा गोदामभित्र थन्किएका मूर्तिहरूलाई एउटा व्यवस्थित संग्रहालय बनाउनु पर्ने लगायतका माग राखी निरन्तर लागि पर्नुभएका युवा अभियन्ता यादवलाल कायस्थ आजका हाम्रा अतिथि हुनुहुन्छ। भर्खरै मात्र काठमाडौँको बसन्तपुर क्षेत्रलाई सवारी साधन प्रवेशमुक्त क्षेत्र घोषणा गरी इन्द्रजात्रामा सवारी साधन रहित अवस्थामा राष्ट्रपति लगायत विशिष्ट पाहुनाहरूले पैदल यात्रा गरेको दृश्य अतुलनीय छ। काठमाडौँमा बालेन शाहसँगै सम्पदा संरक्षणमा क्रियाशील युवा अभियन्ता यादवलाल कायस्थ यतिखेर हाम्रो प्रत्यक्ष टेलिफोन सम्पर्कमा आइसक्नु भएको छ। नमस्कार यादवजी, स्वागत छ रेडियो नेपालको यो प्रत्यक्ष प्रसारणमा। जो जलपा मेरो पनि। अब हामी काठमाडौँ उपत्यका आफैमा एउटा म्युजियम जस्तो छ, भनौ न संग्रहालय जस्तो छ। यति धेरै सांस्कृतिक विविधताहरू छन्, कतिपय ठाउँहरू अलपत्र परेका छन्। यहाँहरू जस्तो चाहिँ युवा अभियन्ताले अलिकति यसमा ज्यान भरेको जस्तो देखिन्छ। पछिल्लो उदाहरणमा इन्द्रजात्रा महोत्सव मनाइरहँदाखेरि यसपटक एउटा फरक दृश्य देख्न पाइयो। तपाईँहरू जस्ता अभियन्ताको यसमा निकै भूमिका रहेको पनि हामीले जानकारी पाएका छौं। कसरी यो सम्भव भयो? कसरी यहाँहरू चाहिँ टिम अप भएर काम गरिरहनु भएको छ? सम्पदा क्षेत्रमा चाहिँ के कस्ता कदमहरू अगाडि बढाउने प्रयास गरिरहनु भएको छ? यहीँबाट कुराकानी शुरू गरौं यादवजी।
सबैभन्दा पहिला त हरिशरण दाईसँग कुरा गर्न पाउँदाखेरि सपनामा कुरा गरे जस्तो लागिरहेछ। हजुरलाई एकदम धेरै धेरै धन्यवाद मलाई यो मौका दिनुभयो। अब यो बसन्तपुर जुन हनुमान ढोकाको सवारी साधन निषेधको जुन विषय छ, यो अहिलेको विषय होइन हरिशरण दाई। यो हामीले वर्षौँ अगाडिदेखि चाहिँ अभियानै चलाइरहेको, हामी फिल्डमै खटेर त्यहाँ जुन किसिमबाट एकदम अव्यवस्थित तरिकाले सवारी साधनहरू प्रवेश गराएर विश्व सम्पदा जस्तो विशिष्ट पवित्र स्थललाई चाहिँ जुन कुरूप पारिएको थियो, जुन नकारात्मक असर पारेको थियो, त्यसको विरुद्धमा हामी एउटा समूह चाहिँ दिनदिनै त्यहाँ गएर चाहिँ यो सवारी साधन यसरी राख्नु भएन भनेर ट्राफिक पुलिसहरू बोलाउने, उहाँहरूलाई बुझाउने, त्यो त्यहाँ जसले जसले पार्किङ गर्न ल्याउँथ्यो उहाँहरूलाई पनि बुझाउने, त्योभन्दा पनि नमानेपछि अलिकति हामी उहाँहरूलाई चाहिँ भिडियो सिडियो खिचेर सार्वजनिक गरिदिने, त्यो यो सार्वजनिक गर्दाखेरि पनि नमानेकोहरूलाई चाहिँ प्रहरी लगाएर कारवाही गराउने, समातेर लिएर जाने थुप्रै कामहरूले चाहिँ हामीले वर्षौँ अगाडिदेखि नै गर्दै आइराख्दाखेरि यो निरन्तर बढ्दै गयो र पछिल्लो तिन महिना जति, करिब तिन महिना जति अगाडि चाहिँ म आफै एकजना साथी लिएर हनुमान ढोकाको जुन संरक्षण गर्छु भनेर रहेको हनुमान ढोका हेर्दा अड्डाभित्र गएर चाहिँ यो सवारी साधन निषेध चाहिँ अब एकदमै लागू गर्नु पर्यो कडा तरिकाले। विश्व सम्पदामा एकदमै नकारात्मक असर पर्दै गयो र यो सम्पदा बिग्रिँदै गएपछि यसको अपूर्णीय क्षति हुन्छ जुन पूर्ति नै गर्न सकिँदैन भनेर हामी मिटिङ गरेर बाहिर निस्किँदाखेरि चाइनाबाट आउनुभएका एउटा अरबपति जुन चर्चित हुनुहुन्छ उहाँ ज्याकमा जबरजस्ती रूपमा चाहिँ उहाँको लावा लस्कर सहित चाहिँ भित्र प्रवेश गरिरहेको हामीले देख्यौँ र उहाँले जुन किसिमको त्यहाँ व्यवहार गरिरहेको विश्व सम्पदाको लायकमा थिएन र हामीले के भन्यौँ भने विश्व सम्पदाको विशिष्टताको अगाडि कोही पनि विशिष्ट मान्छे हुनै सक्दैन। विश्व सम्पदा हाम्रो विश्वको शान हो, हेर्नुहोस् यो नेपालको मात्रै पनि होइन, यो यो जो सम्पदाको दुनियाँमा र यो विज्ञान पनि हो, एउटा त्यतिखेरै सयौँ वर्ष हजारौँ वर्ष अगाडि नै विकसित भइसकेको एउटा उदाहरण हो। यसलाई चाहिँ यसरी नकारात्मक असर पर्ने, दीर्घकालीन असर पर्ने काम गर्नु हुँदैन। ज्याकमा को सम्मान हामीले आफ्नो ठाउँबाट गर्नुहोला तर विशिष्ट सम्पदा क्षेत्रमा चाहिँ यसरी सवार साधन भित्र आएर गर्दा यसले पर्ने नकारात्मक असर चाहिँ पुग्ने हुन्छ, त्यस कारण ज्याकमा पनि छिर्न पाउँदैन भनेर हामीले विरोधै गरेर उहाँलाई भित्र छिरिसकेको गाडीलाई हामी निकाल्न सफल भयौँ। त्यसपछि नेपाल प्रहरीका चिफ साहबहरू, नेपाल आर्मीका चिफ साहबहरू जुन पहिला चाहिँ एउटा अफिसर साहबहरू नै म आर्मी हुँ भनेर एउटा सिपाही नै एउटा मोटरसाइकलभित्र छिराएर गाडी छिराएर लगिरहेको म आर्मी हुँ भन्दै परिचय देखाउँदै म पुलिस हुँ, म फलानु हुँ भन्दै एउटा चाहिँ त्यसरी लगिरहेको अवस्थामा हामीले उच्च पदस्थ आर्मीका पुलिसका सबैलाई पनि हामीले यसरी नगरिदिनुहोस् भनेर विभिन्न नेताहरूलाई पनि हामीले गएर बुझाउन गयौँ र उहाँहरूले त्यही अनुसार काम गर्दै जाँदाखेरि अहिले महानगरपालिका जुन मेयर साहब आउनुभएको छ उहाँले पनि यसलाई सकारात्मक रूपमा लिएर चाहिँ एउटा निर्णय भएर त्यो हिजोको दिन सफल भएको हो।
एकदमै यसको लागि यहाँलाई विशेष बधाई पनि छ र भोलि यो अभियान यहाँ मात्र सीमित हुँदैन, एउटा प्रतिनिधि घटना मात्रै भयो, अब काठमाडौँ उपत्यकामा यस्ता सयौं ठाउँहरू छन्, सयौं क्षेत्रहरू छन् जसलाई यस्तै खालको संरक्षणको आवश्यकता छ, यस्तै युवाहरूको चाहिँ सक्रियताको आवश्यकता छ होइन। अहिले काठमाडौँका मेयर बालेन शाहले एक चरणमा फुटपाथलाई व्यवस्थापन गर्ने भन्ने विषयमा धेरै उतार चढ़ावहरू, धेरै झडपहरू पनि भयो, एक हदले त्यो सफल पनि छ र त्यसका केही समस्याहरू समाधान गर्नुपर्ने छ। यता सम्पदा संरक्षणतर्फ तपाईँहरू कस्तो चुनौती, मूलत काठमाडौँ उपत्यकाभित्र तपाईँहरूलाई कस्तो खालको चुनौतीहरू आइरहेछ?
अब यसमा पनि यस्तो छ हरिशरण दाई, यो जुन फुटपाथको विषय छ हामीले यो पनि करिब चार वर्ष अगाडि लकडाउन सुरु हुनुभन्दा अगाडि पनि हामीले बँ कस हटाउ अभियान भनेर, बँ कस भन्नाले हामीले यो नेपाल भाषाको शब्दहरू किन प्रयोग गर्यौँ भने स्थानीय बासिन्दाहरूलाई पनि बुझाउनका लागि स्थानीय भाषा नै प्रयोग गरेर हामीले अभियान चलाएका थियौँ। हेर्नुहोस्, बँ पस हटाउ अभियान भनेर यो फुटपाथ हटाउ अभियान हो, बँ भनेको चाहिँ हाम्रो जमिन भयो, पस भनेको पसल नै भयो, हटाउने अभियान भनेर हामीले त्यतिखेर पनि बुझाउन गयौँ। यो जुन पसल राख्ने भनेको चाहिँ कहाँ कसरी पसल राख्ने र कहाँ कसरी पसल राख्ने भन्ने सन्दर्भमा जुन हाम्रो अद्वितीय सम्पदा भएको एकदमै अलौकिक संसारलाई शानसँग देखाउन मिल्ने सम्पदाहरू भएको ठाउँमा चाहिँ भित्री लुगाहरू कट्टुहरू झुन्ड्याएर राख्ने, त्यही चाहिँ आलु र प्याजले चाहिँ सम्पदाहरू छोपिदिने कामहरू गर्दाखेरि यसरी नगरिदिनुहोस् भनेर हामीले त्यहाँ स्थानीय बासिन्दादेखि लिएर त्यो पसल राख्ने व्यवसायहरूलाई पनि हामीले एकदमै बुझाउन गयौँ। हजुरहरू सधैँ फुटपाथमा मात्रै व्यापार गरेर बस्ने त फुटपाथभन्दा माथि उठ्ने कहिले, फुटपाथमा बाटो माथि उठ्नको लागि हामी पनि सहयोग गर्न सक्छौँ, तपाईँहरू तिन चारजना मिल्नुहोस् यो फुटपाथमा पसल राख्नेहरू, अनि तिन चारजना मिलिसकेपछि एउटा सटर लिन मिल्छ। यो हाम्रो काठमाडौँ र यो हाम्रो सम्पदा यो हाम्रो नेपालमा यसरी पसल राखेर यसलाई अव्यवस्थित बनाउँदाखेरि यो सारा सिङ्गो नेपाललाई असर पर्छ, यसले आर्थिक समृद्धिमा चाहिँ यसले अवरोध सिर्जना गर्छ, रोजगारीमा अवरोध सिर्जना पनि गर्छ, यसले दीर्घकालीन रूपमा पर्यटनलाई असर गर्ने भयो। त्यसकारण हामी सबै नेपाली भएकोले हामीले चाहिँ कसैलाई पनि बिगार्नु हुँदैन। हेर्नुहोस्, यो हाम्रो चाहिँ पहिला यहीँ काठमाडौँवासीहरूको चाहिँ घरहरू भत्काएर एकदमै अलौकिक घरहरू थियो, पनि त्यतिखेर पनि साधारण घरहरू थिएन। हेर्नुहोस्, नेपालको मौलिकता झल्काउने, नेपालको पहिचान, नेपालको राष्ट्रियता झल्काउने घरहरू चाहिँ सडक विस्तारको नाममा, विकासको नाममा भत्काएर चाहिँ चढा गरिएको सडकमा यसरी पसलहरू राखिदिँदाखेरि त्यो घर भत्काएको पनि अर्थ रहेन र काठमाडौँ पनि झन् कुरूप भएर जाने भयो भनेर हामीले सबैलाई बुझाएर चाहिँ अभियान सञ्चालन गरेर हामी सफल पनि भइसकेका थियौँ। पछि राजनीतिक दलका नेताहरू लगायतले चाहिँ राजनीतिक इस्यु बनाउँदै जाँदाखेरि, राजनीतिक द्वन्द्व हुँदाखेरि त्यो अभियान सफल भएन र अहिले जुन मेयर साहब आउनुभएको छ उहाँलाई पनि हामीले बारम्बार यही कुराहरू बुझाइरहन्छ। सबैभन्दा पहिला काठमाडौँमा चाहिँ यो फुटपाथ पसलहरूलाई व्यवस्थित गर्नु पर्यो, अनि त्यसपछि सम्पदा संरक्षण गर्यो भने काठमाडौँ र नेपाललाई संसारमा चिनाउन सकिन्छ भनेर हामीले उहाँलाई धेरै बुझाइरह्यौँ, देखाइरह्यौँ, सँगै लगेर चाहिँ हामीले उहाँलाई अभियानमा पनि सँगै धेरै ठाउँमा लगेका छौँ। यसैको फलस्वरूप चाहिँ अहिले जुन सफलताहरू प्राप्त गरिरहेको छ र अहिले जुन पछिल्लो आन्दोलनपछि सहमति गरेकोमा चाहिँ हामीले थोरै विमति पनि जनाएका छौँ। हरिचरण दाई,
यो जुन सहमति चाहिँ अभियन्ता यीसँग काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहको बीचमा भयो भनेर बाहिर आइरहेको छ, यसले चाहिँ एउटा मध्यम मार्ग भनौँ न, जस्तो अहिले तत्कालको लागि केही समस्या समाधान पनि गर्ने र दीर्घकालमा यहाँले भने जस्तो शत प्रतिशत 100% चाहिँ सम्पदा क्षेत्रहरूलाई चाहिँ खुल्ला राख्ने जुन एउटा अभियान छ होइन, त्यसमा आम जनताहरूबाट त केही मिश्रित प्रतिक्रिया आइरह होला होइन। अब व्यवसायहरूको आफ्नो गुनासो त आफ्नो ठाउँमा छँदैछ, त्यसलाई व्यवस्थित गर्ने सरकारको जिम्मेवारीको कुरा छ, त्यो कामहरू गरिरहँदाखेरि तपाईँहरूलाई मानिसहरूबाट कस्ता कस्ता किसिमका प्रतिक्रियाहरू आउँछन् नियमित रूपमा?
यो प्रतिक्रिया दुई किसिमको आइरहेको छ, सबैले कतिपय जनताहरूले चाहिँ एकदमै राम्रो काम भनिदिएको छ भने अर्को थरी जनताले चाहिँ पेटमा लात हानेको छ, रोजगारी गरी खानालाई खान दिएको छैन, काम गर्न दिनुपर्छ, त्यत्रो ठुलो ठुलो भ्रष्टाचारीहरूलाई केही गर्न नसक्ने, बाटोमा बसेर चाहिँ आलु र प्याज चाहिँ भेट्न नपाउने भन्ने खालको प्रतिक्रियाहरू पनि नआएको होइन आइरहेको छ। तर यहाँ बुझाउनु पर्ने चाहिँ के देखिन्छ भन्दाखेरि पसल राख्न त राख्ने, गरी खाने त खाने, तर कहाँ खाने, कसरी गर्ने, पेटमा लात हानिएको छ भनेपछि कसको चाहिँ खासमा लात हानिएको छ, त्यो पसल जसको हटाइएको छ त्यसलाई मात्रै लात हानिएको कि अरूलाई पनि कहीँ असर परिरहेको छ भन्ने सन्दर्भमा कुरा गर्दाखेरि यो नेपालको एउटा सभ्यता पनि छ यो काठमाडौँ उपत्यकामा जुन विश्वको उत्कृष्ट सभ्यता हो। हेर्नुहोस्, नेपाललाई चिनाएको सभ्यता यो, नेपाल देशलाई संयुक्त राष्ट्र संघमा चाहिँ एक सार्वभौम सम्पन्न अलग स्वतन्त्र राष्ट्र भनेर चिनाएको एउटा सभ्यता पनि छ। त्यो सभ्यता एउटा नाश हुँदै जाँदाखेरि सिङ्गो समुदाय मात्रै होइन कि सिङ्गो देशलाई पनि असर परिरहेको हुन्छ। त्यस कारणले गर्दाखेरि यो फुटपाथ पसललाई व्यवस्थित तरिकाले लैजानुपर्छ भन्दाखेरि मिश्रित प्रतिक्रियाहरू आउनु स्वाभाविक हो। तर राज्यले चाहिँ यसलाई दीर्घकालीन रूपमा समाधान गर्नको लागि सम्बन्धित ठाउँमा जसले खटिएर काम गरेर चाहिँ अध्ययन अनुसन्धान गरिरहेको छ तिनीहरूलाई सम्मिलित एउटा समिति बनाएर यसलाई निराकरण गर्न सकिन्छ जस्तो लाग्छ हरिशरण दाई।
अब नेपालको सन्दर्भको कुरा गर्दाखेरि हाम्रा यी परम्परागत सांस्कृतिक सम्पदाहरू, हाम्रा रीतिरिवाज, चाडपर्व, यी सबैको व्यवस्थित सञ्चालनका लागि हाम्रा पूर्वजहरूले पहिलेदेखि नै एउटा गुठी परम्पराको चाहिँ शुरूआत गरेका थिए। यसको फाइनेन्सिङ पार्ट भनौँ न, एउटा आर्थिक रूपबाट यसलाई दिगो राखिरहन, सधैँ साधन स्रोतको कमी नहोस् भनेर जुन गुठीको व्यवस्था गरिएको थियो, आज हामी 21औं शताब्दीमा आउँदाखेरि धेरै गुठी जग्गाहरू चाहिँ नाश भए, त्यसले गर्दाखेरि चाहिँ कतिपय चाडपर्वहरू, पूजाआजाहरू, जात्राहरू चाहिँ सञ्चालन गर्नलाई अलिकति गाह्रो पर्न गयो र सरकारबाट त्यति सहयोग पाइएन। त्यसकारण यो समग्र क्षेत्रलाई पनि पुनरावलोकन गर्नुपर्छ भनेर गएको केही वर्ष अगाडि चाहिँ गुठी विधेयक सम्बन्धमा एउटा ठूलो आन्दोलन पनि काठमाडौँमा आयोजना गरियो। के प्रभाव रह्यो, त्यसले कस्तो किसिमको असर पार्यो र आगामी दिनमा हामी कहाँ कहाँ सचेत हुनुपर्ने देखियो?
यो जुन हिजोको जुन इन्द्र जात्रा भनिन्छ, जुन हिजोसम्मको दिनमा जुन सवारी साधन प्रवेश निषेध गराउन जुनसम्म चाहिँ सफल भएको छ, त्यो गुठविधेयक आन्दोलन भन्दा अगाडिदेखि भएको एउटा सम्पदा आन्दोलनको निरन्तरता हो। सबैले बुझिदिनुपर्छ, हेर्नुहोस्, गुठविधेयक आन्दोलन त्यतिकै गुठविधेयक आन्दोलनमा मात्रै उजागर भएको होइन हरिशरण दाई। त्योभन्दा अगाडि पनि हामी जस्तै समूह, हामी मात्र होइन अरू सबैजनाले चाहिँ सम्पदाको एउटा आन्दोलन पनि गर्दै थियो। सांस्कृतिक लडाइँ बाँकी नै थियो। योभन्दा अगाडि नेपालमा राजतन्त्र सकिसकेपछि लोक सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्दाखेरि हाम्रा हृदय नेताजीहरूले चाहिँ अब नेपालमा राजनीतिक क्रान्तिहरू सबै सकियो, अब आर्थिक क्रान्ति मात्रै बाँकी छ, आर्थिक समृद्धिको मात्रै विषय बाँकी छ भन्दाखेरि हामी जस्ता अभियानकर्ताहरू चाहिँ होइन, अब नेपालमा एउटा सांस्कृतिक एउटा क्रान्ति गर्नु बाँकी छ, सांस्कृतिक पहिचान चाहिँ हामीले विश्वमा लैजान सक्छौँ, हामी हाम्रो जस्तो प्राकृतिक सम्पदा र सांस्कृतिक सम्पदाले भरिपूर्ण देशमा हामी नेपालीहरूले चाहिँ यो हाम्रो सांस्कृतिक पक्ष, यो प्राकृतिक पक्षलाई चाहिँ विश्वमा उजागर गर्न सक्छौँ, संसारभर शानसँग देखाउन मिल्ने असाधारण सम्पदाहरू हामीसँग यहीँ छन् भन्ने सन्दर्भको आन्दोलनको निरन्तरतामा चाहिँ गुठी विधेयक आन्दोलन पनि भएको हो हरिशरण दाई। किन भन्दाखेरि यो सम्पदाहरूसँग प्रत्यक्ष सरोकार राख्ने, यो सम्पदालाई संरक्षण गर्ने, दीर्घकालीन रूपमा संरक्षण गर्नको लागि नै ती गुठीहरू बनाइएका हुन्। तर त्यो राज्यले नबुझेर यो गुठी विधेयक आन्दोलन ल्याएर गुठी विधेयक जुन ल्याइसकेपछि पर्ने सम्पदालाई असरलाई मन नजर गरेर गुठी आन्दोलन भइसकेपछि सम्पदामा एउटा जागरण चाहिँ आएको हो। हरेक उम्मेद्वारहरू, हरेक चुनावमा उम्मेद्वारहरू, हरेक नेताहरूले चाहिँ सम्पदा संरक्षणको चाहिँ कमसे कम सम्बोधन गरिसकेको अवस्था छ आजको दिनमा आएर। त्यसैको निरन्तरता स्वरूप चाहिँ गुठी विधेयक आन्दोलन अगाडि बढेर एक चरणमा चाहिँ सफल पनि भएको, पूर्ण रूपमा असफल भए पनि, किनभने त्यो गुठी विधेयक चाहिँ खारेज गर्न सकेको अवस्था थिएन। गुठी विधेयक जुन द्वितीय शक्तिशाली सरकार, तत्कालीन द्वितीय शक्तिशाली प्रधानमन्त्रीले सरकारले ल्याउनु भएको उक्त गुठी विधेयक चाहिँ हामीले फिर्ता पठाउन मात्रै सफल भयौँ, तर खारेज भएको अवस्था थिएन। तर यद्यपि हाम्रो राज्य, हाम्रो नेपालमा चाहिँ कस्तो भइरहेछ भन्दा, जति पनि सरकारमा आउँछन् उहाँहरूले चाहिँ हाम्रो यो भित्रको नेपालको मौलिकतालाई चिन्न सकेको अवस्था देखिएन। यहाँनिर हाम्रो नेपालको मौलिकता बिर्सिएर चाहिँ हामी विदेशीको देखा सिकेमा हाम्रो देशलाई विदेश जस्तै बनाइरहेको छौँ। यही देशमा बसेर हामीले हरेक कुरामा, हाम्रो लवाई खवाईदेखि लिएर हाम्रो सम्पदाहरू बिर्सिने, हाम्रो माटो बिर्सिने, हामी विदेशको सिमेन्ट ल्याएर चाहिँ घर बनाउनलाई प्रोत्साहन गर्छौँ, तर हामीले हाम्रो नेपालको माटो बिर्स्यौँ। विभिन्न थरीका माटोहरू छन् हाम्रो नेपालमा, सयौँ वर्षसम्म टिक्ने सम्पदा मैत्री, प्रकृति मैत्री, हाम्रो शरीर, मानव शरीरलाई पनि केही असर नहुने गरी चाहिँ राम्रो हुने हाम्रो घरहरू बनाउन सकिने माटोहरू बिर्सेर हामी सिमेन्टको चाहिँ आयात गर्ने दिशातिरको हामी अगाडि लम्किरह्यौँ। हामीले हाम्रो मौलिकता बिर्स्यौँ। हामीलाई चाहिँ नेताहरूले, हामीलाई चाहिँ सबैले चाहिँ उदाहरण नै दिनुपर्दाखेरि, हामीलाई अलिकति आश्वासन दिनुपर्दा विदेश बनाउने, हाम्रो देश नेपाललाई विदेश बनाउने, सिङ्गापुर बनाउने, स्विजरल्यान्ड बनाउने आश्वासन दिन्छन्, हामीलाई भ्रम छर्छन्। अनि हामीले के भन्यौँ भने, होइन, हाम्रो देश त नेपाल यस्तो असाधारण देश, हरेक चिज भएको देशलाई नेपाललाई नेपाल नै बनाउनुपर्छ। संसारमा हामीले नेपाल भनेर पो चिनाउने हो, काठमाडौँलाई काठमाडौँ नै बनाउँछ, विश्वमा दुई दुईवटा किन सिङ्गापुर स्विजरल्यान्ड आयो भनेर भन्दाखेरि यही गुठीको कुराहरू चाहिँ हामीले अगाडि लग्न नसकेकोले हामी चाहिँ पछाडि पऱ्यौँ। यो गुठीलाई हामीले राम्रोसँग अगाडि बढाउन सक्यो भने हाम्रो मौलिकता जोगाउन सकिन्छ, हाम्रो सम्पदा जोगाउन सकिन्छ, काठमाडौँ र नेपाललाई चाहिँ हामीले साँच्चीकै नेपाल नै बनाएर, काठमाडौँ नै बनाएर संसारमा चिनाउन सकिन्छ भन्ने अभियान स्वरूप चाहिँ अगाडि बढिरहेको र गुठी विधेयक आन्दोलनको चाहिँ अझ पनि आन्तरिक रूपमा हाम्रो बाँकी नै छ, त्यो फिर्ता मात्रै भएको हो, गुठी विधेयक आन्दोलन खारेज गराउने हाम्रो आन्दोलन अझसम्म बाँकी नै छ हरिचरण।
अझै पनि त्यहाँभित्र चाहिँ धेरै विषयहरूलाई डिल गर्न बाँकी नै छ, कमसेकम अहिले मूल कुरा चाहिँ यहाँले स्थगित गराउन सक्नुभयो, त्यो पनि एउटा उपलब्धि नै मानौ, र आगामी दिनमा फेरि थप कदमहरू यसमा आवश्यक पर्दाखेरि त्यो जनमानसबाट अगाडि नै आइ नै हाल्नेछ। त आदरणीय श्रोताहरू, रेडियो नेपालको प्रभातीय प्रस्तुति अन्तर सम्वादको आजको बसाईमा हामी विशेष गरी सम्पदा संरक्षणको विषय उठान गरिरहेका छौं। हामीसँग हुनुहुन्छ युवा अभियन्ता यादवलाल कायस्थ, जो उपत्यका सम्पदाहरूको संरक्षणमा निरन्तर लागि पर्नु भएको छ। यादवजी, जस्तो एउटा यहाँको महत्वपूर्ण पक्षलाई धेरैले जिज्ञासाका साथ हेरिरहेका छन्। यहाँको भनाइ छ, मलाई काठमाडौँ उपत्यकाभित्र एउटा केही जमिन चाहियो, 8-10 रोपनीको जमिन चाहियो, जहाँभित्र म विभिन्न कारणले अलपत्र परेका, थन्किएर बसेका, विभिन्न स्टोरहरूमा बसेका सम्पदाहरू, मूर्ति, यी कला कौशलहरूलाई चाहिँ एउटा प्रदर्शन गर्न सकियोस्, ती कुराहरूलाई चाहिँ अझै सम्बन्धित ठाउँमा पनि पुनः स्थापना गर्न सकियोस् भनेर जुन एउटा मूल अभियान यहाँले सञ्चालन गरिरहनु भएको छ, अहिले हामी कुन स्थितिमा छौं, कहाँ कहाँ हुनुहुन्छ अहिले यहाँहरू यो विषयमा?
यो प्रसंग पनि सम्बोधन गरिदिनु भएकोमा हरिशरण राईलाई एकदम भित्री हृदयदेखि धन्यवाद। यो कसरी शुरू भयो मैले अलिकति भन्नै पर्छ। हेर्नुहोस्, यो देश नेपालमा काठमाडौँ जिल्लाको मात्रै म अहिले कुरा गर्छु, किनभने म एकजना सर्वसाधारण हुँ, मैले बाहिर त्यति धेरै अध्ययन गर्न पाएको छैन। काठमाडौँ उपत्यका, पहिला काठमाडौँ उपत्यकामा हजारौंको लाखौंको संख्यामा भगवानका मूर्तिहरू चोरी भएका छन्। हेर्नुहोस्, यसलाई चाहिँ हामी मूर्ति मात्रै भन्न रुचाउँदैनौँ, किनभने मूर्ति भनेको पसलमा किन्न पाइन्छ, मूर्ति भनेको त्यो चोरको लागि, जसले संरक्षण गरेन, चोरेर लगे त्यसको लागि मात्रै मूर्ति हो। जुन निकायहरू छन् यो संरक्षण गर्छु भनेर अपार सुविधा लिएर खडा गरिएका निकायहरू जति छन् तिनीहरूले संरक्षण गरेन, तिनीहरूको लागि मूर्ति हुन्। तर त्यो अहिले हामीले जुन विषयमा कुरा गर्दैछौँ त्यो हामी भगवान्को कुरा गर्दैछौँ, भगवान्का मूर्तिहरू, त्यो भगवान्को मूर्ति भनेर हामीलाई तथास्तु भनेर सुनको दरबार दिने कुरा गरेको होइन मैले हरिशरण भाइ। यो भगवान्हरू चाहिँ कस्तो भने हाम्रो आस्थाहरू, हाम्रो भगवान हाम्रो प्रेरणा हो, हाम्रो प्रार्थना हो, हामीले केही हामीलाई दुःख पर्दाखेरि हे भगवान् भनेर हामीले पुकार्ने चिजहरू चाहिँ चोरी भइरहेको छन्। हाम्रो विश्वासहरू चोरी भयो, हजारौंको संख्यामा चोरी भयो, अनि त्यो अब हामीले चाहिँ यो चोरी हुन दिनु भएन। यो चोरी भयो भने के हुन्छ भन्दाखेरि हाम्रो देश चाहिँ साँच्चीकै अघि मैले भन्दाखेरि विदेश जस्तै मात्रै बनाउन खोज्यो। हाम्रो यहाँको चाहिँ चोरेर लगेर अमेरिका लन्डनको म्युजियममा चाहिँ अवलोकनको राखिराखिन्छ, पैसा कमाइन्छ, तर हाम्रो देशमा चाहिँ यसलाई कसैले वास्ता गर्दैन। अनि यो सिद्ध्याएर चाहिँ यो नभएको ठाउँमा टावरहरू बनाउने, सडक चौडा गर्ने नाममा भगवान्का मूर्तिहरू पनि तोडफोड गरिदिने, खालि विदेश मात्रै जस्तो बनाउनु खोज्यो। जे पनि कुराहरू विदेशको मात्रै देखासिकी गरेर हामीले हाम्रो चिजहरू बिर्सेर हाम्रो सबै सिद्ध्याउँदै जाँदाखेरि होइन, अब यो भगवान्का मूर्तिहरू चाहिँ हामीले संरक्षण गर्नुपर्छ। यो सयौं वर्ष हजारौं वर्ष अगाडि संविधान भन्ने चिज नै नहुँदाखेरि त्यसको पुलिस नियमहरू परिकल्पना गर्न अगाडि चाहिँ एउटा सभ्य समाज निर्माण गर्नको लागि, एउटा सुसंस्कृत समाज, एउटा अनुशासित समाज, मानवले मानवलाई कस्तो व्यवहार गर्नुपर्छ, मानव र मानव चाहिँ कसरी रहन सहन गर्ने, कसरी बस्ती बसाल्ने, कसरी चाहिँ एकअर्कामा चाहिँ हामी जीवन बिताउने भन्ने सिकाउने संरचनाहरू तिनीहरू भगवान्का मूर्तिहरू, हामी बिहान उठ्ने बित्तिकै पूजा गर्ने, हाम्रो दिनचर्या सुरु गर्ने, हाम्रो मानसिक स्वच्छताको, शारीरिक तन्दुरुस्तीको लागि काम गर्ने ती संरचनाहरू, ती भगवान्हरू चाहिँ चोरेर लगेर हाम्रो देश विदेश जस्तो बनाए, अब यसलाई रोकिनुपर्छ भनेर हामीले अभियान सुरु गर्दाखेरि धेरै ठाउँबाट भगवान्का मूर्तिहरू फिर्ता ल्यायौँ। यद्यपि यो समाचारको माध्यममा आएको छैन, धेरै नै फिर्ता ल्यायौँ। सुन्दाखेरि पनि अचम्म लाग्ने प्रहरी चौकी, हेर्नुहोस् हरिशरण भाइ, प्रहरी चौकीभित्र व्यवहारिक अवस्थामा सयौंको संख्यामा भगवान्का मूर्तिहरू, असाधारण मानव साइजकाहरू, ह्युमन साइजका भगवान्का मूर्तिहरू टोयलेटको सँगैसँगै फालिराख्ने, टिका लगाएकै भगवान्हरू, प्राण प्रतिष्ठा गरेको हाम्रो त्यो मूर्ति मात्रै होइन भगवान्, हाम्रो आस्थाहरू चाहिँ प्रहरी चौकीको टोयलेटसँगै वरिपरि कता कता फालिरहेको हामीले देख्ने, मैले देखेँ, म केही केही कामले प्रहरी चौकी ल यो चाहिँ यसरी भएन, यो सम्बन्धित ठाउँमा लैजानुपर्छ, यसरी राख्ने नै होइन, यो त हाम्रो अघि हजुरले उल्लेख गर्नुभयो जस्तो यो काठमाडौँ उपत्यका हाम्रो देश, अझ यो काठमाडौँ उपत्यका त एउटा खुल्ला सङ्ग्रहालय है, यसको लागि सङ्ग्रहालय चाहिँदै चाहिँदैन, हामीले सङ्ग्रहालय बनाउनु खोजेको पनि होइन, यो त्यसैमा आफैमा एउटा खुल्ला सङ्ग्रहालय यो। हेर्नुहोस्, अनि भगवान्का मूर्तिहरू प्रहरी चौकीमा यता त्यत्र कहाँ कहाँ फालिराख्ने, बाटोमा त्यसै वास्ता नगर्ने, कति चोरेर लाने त्यो भइसकेपछि अब यसलाई चाहिँ हामीले व्यवस्थित गर्नै पर्छ भनेर विभिन्न प्रहरी चौकीबाट, काठमाडौँको मुटु, राजधानीको मुटु, न्युरोड जस्तो ठाउँको प्रहरी चौकीभित्र करिब करिब 35 भगवान्का मूर्ति चाहिँ एकदम व्यवहारिक अवस्थामा एकदम हेपिएर राखिएको, कसै असाधारण किसिमले सम्मान दिएर राख्नुपर्ने संरचनालाई हिपिएर फालेर राखेको देखेपछि हामीले पुरातत्व विभागलाई खबर गरेर पुरातत्व विभागको रोहरमा ती भगवानका मूर्तिहरूलाई एकदम विधिपूर्वक निकालेर हाललाई चाहिँ राष्ट्रिय संग्रहालय ठौरीमा हामीले लगेर राख्यौँ। त्यसरी विभिन्न चौकीहरू गौशालामा ब्रह्माको मूर्ति, ब्रह्माको भनेको एकदम दुर्लभ भगवानको चाहिँ मूर्ति नै टोयलेटको सँगै एकदमै फोहोर घिनलाग्दो ठाउँमा भन्न शब्द पनि उच्चारण गर्न गाह्रो ठाउँमा चाहिँ ब्रह्मा जस्तो भगवानको दुर्लभ कालो ढुङ्गाको त्यसमा पनि ब्रह्माको मूर्ति अझ मैले सुनेको अनुसार त विश्वको दुईवटा देशमा मात्रै छ भन्ने पनि सुनेको छु मैले, यति मेरो पुष्टि गर्न बाँकी छ। त्यस्तो भगवानका मूर्तिहरू चाहिँ फालेर राख्ने हेर्नुहोस् हरिशरण दाई, अनि हाम्रो देश नेपाल चाहिँ मूर्ति नै भगवानै भगवान भएको देश, मूर्तिकलामा विश्वमा चाहिँ चिनिने देशको भगवानका मूर्तिहरू चाहिँ फालेर राखेको देखेपछि होइन यसरी गर्नै हुँदैन भनेर पुरातत्व विभागमा लगेर हामीले राख्यौँ। तर दुर्भाग्य के भयो भन्दाखेरि पुरातत्व विभाग चाहिँ कस्तो विभाग भन्दाखेरि विशेष गरी हामी काठमाडौँवासीले चाहिँ एकदम सम्मानजनक नजरले हेर्ने, हुन त काठमाडौँ उपत्यकाभित्र थुप्रै सरकारी कार्यालयहरू छन् तर हामी काठमाडौँवासीले चाहिँ एकदम सम्मानको नजरले हेर्ने पुरातत्व विभाग, किन भन्दाखेरि यो सम्पदासँग जोडिएको विभाग हो, एकदम सम्मान गर्ने पुरातत्व विभागमा गएर त्यो भगवानको मूर्ति सुरक्षित गर्न लैजाँदाखेरि यति दुर्भाग्य कि पुरातत्व विभागमा झन् हजारौँको संख्यामा चाहिँ कालकोठरीमा बन्द भएको भेटे, यति दर्दनाक दृश्य देखेँ कि संरक्षण गर्नुपर्छ भनेर जहाँ लगेको थिएँ त्यहाँ नै हजारौँको संख्यामा चाहिँ दुर्भाग्य अवस्थामा देख्दाखेरि हाम्रो मेरो दिमागमा के आयो भने हाम्रो जस्तो नेपाल देशमा टावर बनाउनलाई अरबौँ खर्च गरिन्छ, कैयौँ जग्गा लिइन्छ, विकासको नाममा विभिन्न किसिमको विदेशको जस्तो भवनहरू बनाइन्छ, विदेशको जस्तै मात्रै देखासिकी गर्दाखेरि हामीले किन एउटा नयाँ तीर्थस्थल नबनाउने त, त्यो पनि असाधारण किसिमको तीर्थस्थल। अहिले नयाँ नयाँ तीर्थस्थल बनाउँदाखेरि नयाँ नयाँ मूर्तिहरू राखिन्छ, नयाँ नयाँ भगवान्को कुराहरू गरिन्छ त्यहाँ, तर हाम्रो चाहिँ हजारौँ वर्ष अगाडिको साँच्चीकै म जस्तो एउटा खुचेलले भनिरहेको छु, हजारौँ वर्ष अगाडि नै हामी नेपालीको पुर्खाले निर्माण गरेको असाधारण सम्पदाहरू भएको चाहिँ एउटा तीर्थस्थल बनाउन सकिन्छ, त्यसको लागि धेरै बजेट पनि चाहिँदैन। हजार वर्ष अगाडिकै भगवान्का मूर्तिहरू पुनः विधिपूर्वक जसरी गर्नुपर्ने त्यसरी प्राण प्रतिष्ठा गरेर पूजा गरेर सम्पूर्ण नेपालीलाई चाहिँ पूजा गर्ने व्यवस्था गर्ने, पूजा गर्दाखेरि एउटा मानसिक स्वस्थता पनि हुन्छ, विज्ञानले पनि भनेको कुरा भयो, हामीले प्रार्थना गर्दाखेरि हाम्रो मन शान्ति हुन्छ, हामीमा काम क्रोधहरू हराउने, हामीमा अपराध गर्नुपर्छ भन्ने मानसिकतालाई चाहिँ न्यूनीकरण गर्ने, अपराधिक मानसिकता हुन नदिने, यो सबै अहिले जसरी मानसिक रोगहरू अहिलेको युगमा आएर हामीले धेरै भोगिरहेका छौँ, यो नेपालको त साँच्चै हामीले पहिलाको यो विधिहरू अप्नाउँदाखेरि धेरै हुँदैन थियो नि हरिशरण दाई, हाम्रो त मानसिक स्वस्थता
बिहान सबैलाई होइन मन्दिरहरूको चाहिँ परिक्रमा गर्ने विभिन्न किसिमका जात्राहरू होइन हप्तौं दिनसम्म चाहिँ धार्मिक तीर्थस्थलहरूको चाहिँ बिहान सबैदेखि पूजा आजाको लागि चाहिँ मानिसहरूको लर्को लाग्ने जुन किसिमको एउटा हाम्रो वातावरण छ नि यादवजी, जस्तो होइन जति घर छन् त्यति मन्दिर छन्, जति मानिस छन् त्यति देवताहरू छन् भनेर भनिन्थ्यो, तर अब आज यहाँले जुन एउटा दृश्य देखाउनु भयो यसले गर्दाखेरि त पुरातत्व विभाग अथवा नेपालको संस्कृति विभाग, सरकार, महानगरपालिका सम्बन्धित निकायले त यो एउटा विशेष अभियान नै चलाएर यसरी अलपत्र परेका चाहिँ यहाँले भन्नुभयो नि प्राण प्रतिष्ठा गरिसकेका ती प्राचीन मूर्ति कलाहरू चाहिँ पुनः सम्बन्धित ठाउँमा नै स्थापना गर्न पाए त एउटा लिभिङ म्युजियमको रूपमा यो रहन सक्ने थियो, तर पनि त्यसको संरक्षणको लागि जसरी यो यहाँले भन्नुभयो एउटा कुनै क्षेत्रफल लिएर कुनै एउटा म्युजियमलाई चाहिँ हामी स्थान दिउँ र त्यो एउटा अध्ययनको क्षेत्र बनाऊ भन्ने विषय छ, त्यसमा नगरपालिका सरकारसँग औपचारिक रूपमा केही कुराकानी अगाडि बढ़ाएको छ कि यो एउटा अभियानको रूपमा मात्रै सर्फेसमा छ यो कुरा अहिले?
यो भर्खर भर्खर सुरु भएको, योभन्दा अगाडि त्यहाँ भगवानको मूर्ति फिर्ता ल्याउने थुप्रै कामहरू गरिरहेको, हामीले 357 केजीको सुन्दाखेरि पनि अचम्म लाग्ने, म जस्तो एकजना फुच्चे जस्तो मान्छेले 10 मिलेर हल्लाउन पनि नसक्ने भगवानको मूर्ति सुटुक्क चोरेर लगेको थियो हेर्नुहोस् हरिशरण दाई, अनि अझ भन्नै पर्ने एकदमै यो हजुर जस्तो हामीले जहिले पनि टिभीमा मात्रै देखिरहेको सुनिरहेको हरिशरण जस्तो दाईलाई चाहिँ भन्नै पर्छ, काठमाडौँ जिल्लामा प्रधानमन्त्री कार्यालय छन्, गृह मन्त्रालय छन्, रक्षा मन्त्रालय छन्, संस्कृति मन्त्रालय छन्, थुप्रै मन्त्रालयहरू छन्, त्यति मात्रै होइन काठमाडौँ जिल्लामा प्रहरीदेखि लिएर आर्मीदेखि लिएर एपिएफको हेडक्वार्टर मात्र होइन अरू विभिन्न किसिमको थुप्रै संरचनासहितका निकायहरू पनि यहीँ नै छन्, त्यति मात्रै होइन व्यक्तिहरू उच्च पदस्थ व्यक्तिहरू रिटायर भइसकेपछि पनि काठमाडौँ जिल्लामा थुप्रै नै छन्, रिटायर नभएकाहरू पनि छन्, तर सशस्त्र प्रहरीको हेडक्वार्टरबाट भगवान्को मूर्ति चोरी हुन्छन् तर यहाँ कसैले बोल्दैन हेर्नुहोस्, थुप्रै छन् कालीमाटीको प्रहरी चौकीबाट पछाडिबाट कामदेव भगवानको असाधारण किसिमको मूर्ति हराएको छन् हेर्नुहोस्, लन्डन अमेरिकामा पुगिसकेका हुन्छन्, हाम्रै थुप्रै लन्डन अमेरिकामा भेटि पनि सकेका छन्, अनि यो भगवानको मूर्तिका विषयहरू लिएर काठमाडौँ महानगरपालिकामा एउटा प्रेजेन्टेसन पनि लिएर गएको छु, त्यहाँ गृह कार्य भइरहेको छ हरिशरण दाई, त्यस्तै संस्कृति मन्त्रालयमा जीवनराम श्रेष्ठज्यू लगायत अरू मन्त्रीज्यूहरू हुँदाखेरि उहाँहरूलाई पनि गएर एउटा प्रेजेन्टेसन सानो देखाइसकेँ, दुर्भाग्य के छ भन्दाखेरि उहाँहरू सबैजनाले यो विषयमा चाहिँ एउटा राजनीति भन्दो रहेछ यहाँनिर यस्तोलाई छलकपट गर्ने षड्यन्त्र गर्ने टिकटम गर्नेलाई राजनीति भन्दो रहेछ. उहाँहरूले यो विषयलाई कपी मात्रै गर्नुभयो. काठमाडौँ महानगरपालिकाले पनि कपी मात्रै गर्नुभयो. गृह कार्य चाहिँ भइरहेको छ तर कपी गरेर उहाँहरूले आफ्नो त्यसलाई चाहिँ एउटा कार्य प्रगति विवरणमा पेश मात्रै गर्ने भयो. तर साँच्चीकै कार्यान्वयन चाहिँ कहीँ पनि भएको छैन.
हरिशरण दाई
र यसलाई चाहिँ यो जुन यो हामीले यो सम्पदा जुन भगवान्का मूर्तिहरूलाई ल्याएर तीर्थस्थल बनाउने भन्ने जुन कुरा यसलाई म्युजियम बनाउन लागेको होइन. यसलाई ओपन सबैको लागि एकदम देशभरि विदेशबाट आउने सबैलाई पनि एउटा तीर्थस्थल एकदम निशुल्क तरिकाले चाहिँ प्रार्थना गर्न पाउने भगवान्लाई पूजा गर्न पाउने व्यवस्था गरौँ भनेर भन्न खोजेको
धेरै धन्यवाद यादवजी. आजलाई समय यति नै दिन सके मैले. तपाईँको यो 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 विशिष्ट खालको अभियान छ त्यसले गर्दाखेरि पनि रेडियो नेपालको राष्ट्रिय प्रसारणमा हामीले आज कुराकानी गर्न पायौं. तपाईँले मलाई पनि धेरै नाम लिएर मेरो पनि अलिकति प्रशंसा गर्नुभयो त्यसको लागि पनि धन्यवाद. तर हामी सबै मिलेर नै यो सम्पदा संरक्षणका कामहरूमा अगाडि बढ़न सक्छौ. समाज र अभियन्ताहरू एकजुट भएर एकाकार हुनुपर्छ. यो हाम्रो पहिचान हो. यहाँको प्रयास अगाडि बढ़दै गरोस् यादवजी. आजलाई धेरै धन्यवाद छ यहाँलाई. आदरणीय श्रोताहरू अन्तर्सम्वादको निर्धारित समय सकियो. आज हामी विशेष गरी सम्पदा संरक्षणका क्षेत्रमा भइरहेका कार्यहरूबारे काठमाडौँ उपत्यकामा क्रियाशील रहनुभएका अभियन्ता यादवलाल कायस्थसँग कुराकानी गरिरहेका थियौं. प्राविधिक साथी शंकर भण्डारीले धन्यवाद. म हरिशरण लामिछाने पनि विदा चाहन्छु. तपाईँको आजको दिन शुभ रहोस्. नमस्कार.